Climate Change in the Himalayas, A Case from Solukhumbu the Partners, यो पुस्तकको नाम हो। यो पुस्तक एकपटक तपाईँको हातमा पर्न आवश्यक छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको हरेक श्रृंखलामा जलवायु परिवर्तन, मानव स्वास्थ्य र वातावरणीय सवालहरू उठाउने गरेका छौ। मानव जनजीवन, जलवायु परिवर्तन र मौसमको बीचमा घनिष्ठ सम्बन्ध छ। नेपालको उच्च शिर मानिने हिमालयनको प्राकृतिक सौन्दर्य र संरचना खस्किँदै गएको छ। समयको विभिन्न कालखण्डमा नेपालमा जलवायु परिवर्तनको महत्वपूर्ण मुद्दाहरूमा बहस पनि हुँदै आएका छन्। हिमाल नेपालको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्ति हो। नेपालको मुद्दाको उठान र चर्चाको हिसाबले हेर्ने हो भने ग्लास्गोमा भएको विश्व सम्मेलनमा नेपालले सबैभन्दा ठूलो स्थान पाएको थियो। हिमालले भोगेका कथा व्यथाले विश्वका संचार माध्यमले खोजमूलक समाचार प्रकाशन र प्रसारण गरेका थिए। हालै युएईको दुबईमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलन COP28 चलिरहेको छ। जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू अहिले रोइरहेका छन्। भावी पुस्ताहरूका लागि दिगो भविष्य सृजना गर्न प्राकृतिक स्रोत र साधन जोगाउने अभियानमा नेपालले जलवायुको मुद्दाहरूमा अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा हस्ताक्षर समेत गर्दै आइरहेको छ। नेपालमा हिमाल पग्लेको र हिउँरेखा साँघुरिँदै गएको बेलामा आयोजना भइरहेको विश्व सम्मेलनमा नेपालको मुद्दाले कुन रूपमा प्रवेश पाउला त? दुबईको विश्व सम्मेलनले नेपाल जस्ता कम विकसित मुलुकको समस्या बोलिदेला त? पेरिस सम्झौता पूर्ण रूपमा कार्यान्वयन भएको खण्डमा नेपाल जस्ता जलवायु परिवर्तनमा खासै योगदान नभएका तर असर भने भोगिरहेका मुलुकका लागि यो सम्मेलन सहयोगी हुने देखिन्छ। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीको प्रतिवेदनले होचा हिमालका चुचुराहरू प्राय कम आयुको हुन्छन् भनेको छ। पृथ्वीको सधैँ परिवर्तन हुने स्थलाकृतिको कारणले गर्दा हिमालको स्वरूप र संरचनाहरू बदलिरहन्छन्। जलवायु परिवर्तनले हिमालय क्षेत्रको बासिन्दालाई झन सकसमा राखेको छ। यही विषयको सेरोफेरोमा रहेर आजको कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी समसामयिक विषयको जानकारी, जलवायु परिवर्तनले खुम्बु क्षेत्रका बासिन्दामाथि परेको असरका बारेमा एक रिपोर्ट, हिमालको काखमा बसेर हिमाल बचाउनु पर्छ भन्ने अभियानमा लागिरहनुभएका एकजना प्रकृति प्रेमी व्यक्तिसँगको अन्तर्वार्ता र खुम्बु क्षेत्रकै स्थानीय संघको जनआवाज आजको कार्यक्रममा पस्कनेछौ। कार्यक्रमको शुरूआतमा लागौं जानकारीतर्फ।
कार्बन उत्सर्जन गर्नमा नेपालको भूमिका नगण्य मात्रामा छ, तर जलवायु परिवर्तनको असरले सबैभन्दा बढ़ी जोखिममा परेको मुलुकको सूचीमा नेपाल पर्छ। भौगोलिक हिसाबले अधिकांश जमीन भिरालो भएको उच्च पर्वतीय मुलुक हो नेपाल। उच्च तापक्रम र जलवायु परिवर्तनको असर नेपालमा सबैभन्दा बढ़ी हिमालमा परिरहेको छ। हिमाली मुलुक भनेर चिनिएको नेपालको खास सम्पदामाथि नै जलवायु परिवर्तनको असरले कोपर्न थालेको छ। जति जति विश्वमा तापक्रम बढ़ने दर वृद्धि भइरहेको छ, त्यति नै हिमालको हिउँ पग्लने दर पनि बढ़िरहेको छ। हिउँ पर्ने प्रवृत्तिमा पनि परिवर्तन आएको छ। एकातिर हिउँ पग्लने दर बढ़नु र अर्कोतिर हिउँ पर्ने प्रवृत्तिमा उतार चढ़ाव आउनुले हिमालमा भएको हिउँको मौजदात दिन प्रतिदिन घटिरहेको छ। यसले हिमालको अस्तित्वमा नै संकट थपिँदै जान थालेको छ। गत वर्ष मेलम्चीमा बाढ़ी आयो। नोक्सानीको विवरण निकै बढ़ी छ। तापक्रम वृद्धिसँगै हिउँ पग्लदा नयाँ नयाँ हिमताल बन्ने र फुट्ने समस्याले मेलम्चीको पीड़ा निम्तिएको हो। छो रोल्पा र इम्जाको जोखिम करोड़ौं रूपियाँ खर्च गरेर व्यवस्थापन गरे पनि दैनिक जसो सृजना हुन सयौं हिमतालको जोखिम न्यूनीकरण नेपाल जस्तो गरीब मुलुकका लागि कति सम्भव छ? आजको पेचिलो प्रश्न यही हो। विदेशी दाताबाट ऋण लिएर बनाएका सड़क, पुल पुलेसा, सिंचाई तथा खानेपानी आयोजना, बस्ती विकास भएका शहरहरू जति बेला पनि बाढ़ीको जोखिममा पर्न थालेका छन्। जलवायु परिवर्तनको असर मानव स्वास्थ्यमा पनि देखिन थालेको छ। तापक्रम वृद्धिसँगै नयाँ नयाँ रोगव्याधिको प्रकोप बढ़न थालेको छ। उच्च हिमाली क्षेत्रमा लामखुट्टे लगायतका किराहरूको प्रभाव बढ्दै जाँदा रहन सहन र खानपान प्रणालीमा पनि परिवर्तन आउन थालेको छ। एक अध्ययन अनुसार नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसतमा 0.06 डिग्री सेल्सियसका दरले बढ्दै गएको देखिन्छ, जसले तराई र पहाड़को तुलनामा हिमाली क्षेत्रलाई बढ़ी असर पार्दै गएको छ।
तपाई रेडियो नेपालबाट कार्यक्रम जलवायु र जीवन सुन्दै हुनुहुन्छ। सेता दन्ते लहर फिजाएका जवान हिमालहरू अहिले थोत्रा र काला पत्थरमा परिणत हुन थालेका छन्। नेपालको उत्तर पूर्वमा खुम्बु क्षेत्र भनेर चिनिने हिमालयको सगरमाथा क्षेत्रमा विगत 50 वर्षमा 180 मिटरले हिउँको रेखा घटेको देखाएको छ भने हिमनदी 13% खुम्चिएको छ। सोलुखुम्बु र सगरमाथा गाउँ आसपासका बासिन्दा अहिले रेड अलर्टमा बाँचिरहेका छन्।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिएको छ। तापक्रम वृद्धिले गर्दा मौसममा अत्यन्तै फेरबदल देखिँदै गएको छ भन्नुहुन्छ खुम्बु क्षेत्रका स्थानीय सुनाम छिरिङ शेर्पा।
धेरै नै चेन्जेस भएर यो अलिकति डरमर्दो नै छ। यो अब भनौँ न दुप्ला जस्तो ठाउँ 2840 बस्ने मान्छेहरूले अब यहाँ अहिले दिउँसो यस्तो गर्मी हुन्छ, यो अब यो घाम चर्को अनि तपाईँको अब चिसो पानीमै स्विमिङ खेल्नु मिल्ने खालको खोलामै स्विमिङ खेल्ने खालको गर्मी हुने, चिसो पनि अब छुट्टै खालको, अब यो विन्टर पनि अब यो हुन्छ नि काठमाडौँ बसेको चिसो र यहाँ गाउँमा बसेको छुट्टै हुने कि पानीहरू पनि फ्रोजन हुनु स्टार्ट भएको छैन। अहिले लगभग पानी फ्रोजन हुने टाइम हो। अब हिउँ त्यो यो नाम्चेमाथि बसेतिर पानी हिउँ पर्न थालेको छ। मुसे चाहिँ तपाईँको 2600-2700 हारिमा पर्छ, त्यहीसम्म तपाईँको मच्छरहरू आउन थालिसकेको छ। पहिलाको अब राज्यमा आलुहरू राम्रो फल्थ्यो, आलुहरू पनि त्यस्तो राम्रो फल्नु छोड्यो, अनि किनभने हिउँहरू नै ढिलो पऱ्यो नि तपाईँको, अब हिउँ 3-4 वर्ष चाहिँ एकदम वाट हो, त्यो चेन्जेसहरू देखाएको छ। अब हाम्रो इफेक्ट चाहिँ त्यही विन्टरहरू अब लामो भयो, काठ दाउराको दुःख छ होइन, यहाँ पनि गाई बस्तुहरूलाई पनि दुःख छ। जाडोमा अब तपाईँको बाट परि सबै फ्रोजन छ, दाउरा टिप्नु सकिँदैन, बर्खामा टिपौँ भन्दा पानी परेर भिजो लामो छ विन्टर र मनसुन, त्यसले गर्दा तपाईँको दाउरा यताउता अब चलाउनै पर्यो। सिजन पनि छ्याक्कै हामीलाई पनि फिल हुने टाइममा यो अब हिउँ पर्छ भन्दा पर्ने जस्तो, हावा चल्छ भन्दा चल्ने जस्तो, तर अहिलेको चाहिँ यो एकदम यो वेदर नै हामीले ग्यारेन्टी गर्न नसक्ने खालको छ यो, किनभने
जलवायु परिवर्तनको प्रभावले हिमाल वरिपरि बसोबास गर्ने स्थानीयहरू अब के हुने हो भनेर डराउन थालेका छन्। सर्वोच्च शिखर सगरमाथाको उचाइ जति छ जलवायु परिवर्तनको असर पनि त्यत्तिकै चुलिँदै गएको छ भन्नुहुन्छ सोनाम छिरिङ शेर्पा।
काठ दाउराको दुःख छ होइन, यहाँ पनि गाई बस्तुहरूलाई पनि दुःख छ। जाडोमा अब तपाईँको बाट परि सबै फ्रोजन छ, दाउरा टिप्नु सकिँदैन, बर्खामा टिपौँ भन्दा पानी परेर भिजो लामो छ विन्टर र मनसुन, त्यसले गर्दा तपाईँको दाउरा यताउता अब चलाउनै पर्यो। सिजन पनि छ्याक्कै हामीलाई पनि फिल हुने टाइममा यो अब हिउँ पर्छ भन्दा पर्ने जस्तो, हावा चल्छ भन्दा चल्ने जस्तो, तर अहिलेको चाहिँ यो एकदम यो वेदर नै हामीले ग्यारेन्टी गर्न नसक्ने खालको छ यो, किनभने ग्लोबल वार्मिङको इफेक्टले गर्दाखेरि यो वेदर चाहिँ हामीले एकदम यो त्यो सबै यो मासतिर अब यो किनभने 2840 अहिले दिउँसो यस्तो गर्मी हुन्छ, यो हामीलाई नै टी सर्ट हापेन्टमा हिँड्ने खालको गर्मी छ कि हिँड्थ्यो, तर अहिले चाहिँ एकदम तातो ह्युमिड खालको के तपाईँको अब के भनौँ।
लगातार हिउँ पग्लनु, गर्मी बढ्नु, मलेरिया र डेंगू फैलनु र समयमै खेतीपाती नसप्रनु जस्ता कारण हिमालय क्षेत्रका बासिन्दाको जीवनशैली नै खलबलिएको छ। हिमालका कतिपय हिमनदी तालहरू फुटे भने त्यसले गाउँ र बस्तीलाई सोझै असर गर्नेछ। हिउँ पग्लने क्रमले मानव जीवन नै खतरामा पर्यो भन्नुहुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।
नेपाल जस्ता देशमा प्रतिवर्ष 0.3-1% दरले हिमालहरू पग्लिरहेको र हिमालय क्लाइमेट चेन्ज ब्ल्याक कार्बन एन्ड रिजनल रेसिलियन्स भन्ने प्रतिवेदनले प्रष्ट उल्लेख गरेको छ।
जलवायु परिवर्तन कुनै घेरा र सीमाभित्र मात्र सीमित छैन, यो विश्वव्यापी समस्याका रूपमा आएको छ। जलवायु परिवर्तन सम्बन्धी टाइम स्केलका कारण हिमाल मात्र होइन समुद्रको सतह पनि शताब्दीदेखि बढ़िरहेको छ, तर अन्य मुलुकले जलवायु असर न्यूनीकरण गर्न चासो नदिएको प्रधानमन्त्रीको दावी छ।
मुलुकमा पुगेको अपूरणीय पर्यावरणीय क्षतिलाई रोक्नका लागि क्लाइमेट फाइनेन्स कोषको स्थापना गरी सन् 2020 100 बिलियन डलर उपलब्ध गराउने बाचा गरे पनि उक्त रकम उनीहरूले जम्मा नगरेको कुरा संयुक्त राष्ट्रसंघको प्रतिवेदनले नै प्रस्त गरेको छ। विकसित देशहरूको मूल ध्येय पर्यावरण जोगाउनुको सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने।
जलवायु परिवर्तनको प्रभावले कृषिमा असर पार्नेदेखि खाद्य सुरक्षालाई थप खतरामा पार्ने, समुद्री सतहको वृद्धि र प्रजाति लोप हुनेसम्मको असर बोकेको हुन्छ।
हिमाल रहे मात्र नेपाल जिउँदो रहन्छ। हिमालय क्षेत्रको वरिपरि खाई खेली हुर्कनुभएका, हिमालको हिउँ जोगाउनु पर्छ भन्ने अभियानमा लाग्नुभएका प्रकृति संरक्षण जनचेतना महाअभियन्ता पीके शेर्पासँगको संवाद अबको श्रृंखलामा प्रस्तुत छ।
कार्यक्रममा स्वागत छ यहाँलाई। यो जलवायु परिवर्तनको कारण चाहिँ हिमालका हिउँहरू पग्लदै जाने, डेङ्गु जस्ता विभिन्न खालका रोग व्याधिको समस्या बढ्दै जाने, होइन गर्मी धेरै हुने, मौसम परिवर्तन हुने जस्ता समस्याहरू देखा पर्यो भनिराखेको अवस्था, त्यस्ता खालका समाचारहरू आइराखेको अवस्था देखिन्छ। यहाँले चाहिँ यो विषयमा कतिको अध्ययन अथवा अनुभव गर्नुभएको छ, हामीलाई केही सुनाइदिनुहोस् न।
जलवायु परिवर्तनको असर त एकदमै धेरै देखिन्छ। जस्तै पहिले 5000 हारारी हुन्थ्यो भने अहिले त्यो हिमरेखा पनि सरेर माथि गएको छ। रुख बिरुवाहरू 4000 माथि हुँदैन भन्ने छ। अहिले यो तापक्रमको कारणले गर्दाखेरि बिरुवा जुन ट्री लाइन पनि माथि सरेको अवस्था छ। मेरो लामो अनुभव अथवा मैले हिमालमा यो हिउँ बचाउँ भनेर लगभग लामो समय काम गरिराखेको थिएँ र म पहिले पर्यटन क्षेत्रमा काम गर्दै गर्दा हिमालको हिउँ 12 महिना सेतमै देखिन्थ्यो भने अहिलेको अवस्था त्यहाँ चाहिँ अलिकति कालो ढुङ्गामा परिणत भएको छ। त्यहाँको जीवनशैली मात्रै नभएर पर्यटनको हिसाबले पनि मैले धेरै त्यो ठाउँहरूलाई एक प्रकारको अध्ययन गरेको छु र अध्ययन गर्ने क्रममा नेपाल चाहिँ एउटा हिमालको देश भनेर चिनिन्छ र विदेशीहरू चाहिँ हिमाल हेर्नुलाई आउने हो। त्यहाँको बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा असर पर्ने त छँदैछ।
हजुर, हिमालमा मौसममा देखिएका समस्याहरू चाहिँ के छन्, यहाँले के बुझ्नु भएको छ?
मौसममा देखेको समस्या त अब अहिले एक प्रकारको धेरै मान्छेले बुझिराखेको अवस्था छ। यो जुन जलवायु परिवर्तनको कारणले जुन भनेको समयमा अब सधैँ त के हुन्थ्यो भने हिमाललाई अथवा त्यहाँको हावापानी हेरेर पनि त्यहाँको मान्छेहरूले अड्कल गर्नु सक्थ्यो। अब यो महिनादेखि लिएर हरेक वर्षभरिको चाहिँ त्यो के भन्छ यो क्यालेन्डरको कामै त्यहाँको मौसम त्यहाँको हावापानी हेरेर गर्ने खालको त्यो खालको बाटो हुन्थ्यो। अहिले यो जलवायु परिवर्तनले गर्दा त्यो अवस्था चाहिँ देखिँदैन। त्यहाँ चाहिँ अब ठुलो हावाहरू हुन्डीहरू चल्ने त्यो सबै हिमालमा चल्नु त स्वाभाविकै हो। हिमाल पक्लेर हिमालद्वारा गरिएको क्रियाकलापमै हो बढी त यो ब्रस्ट आउट हुने अनि हिम पहिरोहरू जाने त्योहरू बढी देखिन्छ। अब हिमाली क्षेत्रमा लगभग किनभने त्यो टेम्परेचरको आधारले पनि त्यहाँको तापक्रमको आधारले पनि हावापानी त्यो अनुसार नै बनेको हुन्छ। तर त्यहाँ त्यस्तो धेरै यहाँ तलको जस्तो जुन गर्मी ठाउँको जस्तो त्यत्रो धेरै परिवर्तन भएको चाहिँ देखिँदैन। तर त्यहाँ चाहिँ परिवर्तन भएको चाहिँ के देखिन्छ भने हिमालको हिउँ पक्लेर एकदमै धेरै हिमतालहरू बनेको अवस्था छ। त्यहाँ चाहिँ यो त्यहाँ चाहिँ प्रत्यक्ष चाहिँ यो तापक्रमको असरै हो। तापक्रमको असर हो। जति जति यो तापक्रम बढ्दै गयो त्यति त्यति हिमालमा पर्दो रहेछ। त्यो हिमालमा परिसकेपछि यसको अलिकति खतरा भनेको चाहिँ त्यही अब हिउँ पक्लिन अनि यो हावा हुन्छ चल्ने हो। त्यहाँ चाहिँ ठुलो ठुलो आधी हुरी आउने त्यस्तो चाहिँ हुँदैन। अब हिउँनै पर्ने हो माथि चाहिँ। त्यसले गर्दा हिमाली क्षेत्रमा चाहिँ हिउँ बढी पर्छ। अलिकति हिमालमा बढी टेम्परेचर भएको ठाउँमा चाहिँ बन्ने हिउँ पर्ने हो। त्यसपछि चलै चल चाहिँ असिना त्यसले गर्दा चाहिँ बढी टेम्परेचर भएकोमा पानी पर्ने हो। त्यसै गरी अलिकति हिमालको हावापानीमा चाहिँ चेन्ज देखिँदैन। त्यो चेन्ज भनेको त्यही नै हो, हिउँ पक्लिँदै हो बढी चाहिँ।
जस्तो खेतीपातीमा मौसममा परेको असरले चाहिँ खेतीपातीमा पनि विभिन्न खालका असरहरू
छ। कृषि अघि मैले जुन ट्री लाइन र स्नो लाइनको कुरा गरेँ नि, त्यो चाहिँ अब जस्तै कृषिमा हिजो तलसम्म कति थियो भने माथि माथि कृषि हुँदैन थियो हिउँ परेको कारणले गर्दा। अब आज के भने त्यो पृथ्वी तापमान बढेको कारणले गर्दा जति जति हिमरेखामाथि बढ्दै जान्छ तल तल कृषि पनि हुँदै जान्छ। कृषि मात्र नभएर आज हिमाली क्षेत्रमा जस्तै हिजो चाहिँ यो मच्छडहरू तराईमा मात्रै छ भन्ने सुनिन्थ्यो, आज हिमालको छेउछाउतिर पनि पुगेको अवस्था। जस्तै हिजो तल तल मात्रै खेती गर्ने गरिन्थ्यो भने आज माथि माथि पनि भइरहेको अवस्था छ। जति जति यो हिउँ रेखा माथि माथि जान्छ त्यति त्यति कृषि पनि माथि जाँदो रहेछ।
कृषिमा उत्पादन घट्यो भन्न खोज्नु भएको कि यहाँले कृषिमा उत्पादन हिमरेखा माथि गएसँगै बढ्यो भन्न खोज्नु भएको?
त्यो मैले भन्नु खोजेको चाहिँ ताप बढेको कारणले गर्दाखेरि खेती माथि माथि हुनु थाल्यो भन्नु।
ए, माथि माथि खेती उत्पादन हुन थाल्यो हजुर।
जानु भनेको नै अब खेती बढ्नु होला, तर त्यस्तो अब जस्तै हिजो त तल तल मात्रै जहाँ बढी तापक्रम
त्यो खानेकुराहरू जस्तो त्यो स्याउ तिते फापर कोदो आलुहरू अहिले त्यहाँ पहिलाको भन्दा प्रशस्तै पाउन थालेको कि जलवायु परिवर्तनको असरले गर्दा चाहिँ त्यसको उत्पादन वृद्धिमा पनि घटेको हो कि हो?
म चाहिँ अलिकति बढेको नै भन्छु होइन, किनभने अब त्यहाँ कृषिको प्रवृत्ति हेर्न आउनु आफ्नो ठाउँमा छ, तर अहिले चाहिँ अलिकति बढेको नै हो। चिसो नै चिसो भएको ठाउँमा त्यति उत्पादन हुँदैन, अनि अलिकति टेम्परेचर मिलेको ठाउँमा त उत्पादन हुन्छ नि। हो त्यो दृष्टिकोणले चाहिँ मैले भने हो सम्बन्धी कृषिको अलिकति उत्पादन हुने कुरामा चाहिँ।
खुम्बु क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जनजीवनमा चाहिँ जलवायु परिवर्तनको असरले के कस्तो असर पारेको छ?
असर त अघि पनि मैले भने एउटा कुरा त हिम पहिरोको एउटा डर हुन्छ, त्यो एउटा असर भयो। पानी जस्तै भनेको समयमा अब हिउँ परि नदिने, अस्ति मात्रै यो भर्खरको घटना हो, गत पुसमा म एकचोटि यही अध्ययनको लागि काला पत्थरसम्म गएको थिएँ। त्यो समयमा के भएको थियो भने त्यहाँ यो हिम जस्तै हिउँ पक्लेर अनि पानी बगेर त्यो हाइड्रोहरू जुन बिजुली बत्तीहरू खोलेको ठाउँमा त्यहाँ चाहिँ हिउँ नपरेको कारणले गर्दाखेरि उहाँहरूले बत्ती बाल्नु नसकेको नपाएको देखेको थिएँ। अब त्यो अरू बेला चाहिँ त्यो हिउँ पक्लेर आएर तपाईँको के अरे पानी बढेको कारणले हाइड्रो अथवा बत्ती उत्पादन हुँदो रहेछ। अब त्यो हिउँ परेर भने के हुँदो रहेछ भने त्यहाँ चाहिँ बिजुलीहरू नहुने होइन, बत्ती झिपझिप हुने, त्यो एउटा देखेँ, त्यहाँको एउटा समस्या मैले देखेको समस्या।
हजुर, यहाँको बसोबास क्षेत्र पनि खुम्बु क्षेत्र नै हो?
होइन, मेरो चाहिँ ताप्लेजुङ हो, तर मैले यो प्रकृति बचाउँ भनेर काम गरेको चाहिँ धेरै वर्ष भयो, दशकै भयो भनौँ न। मैले पर्यटन क्षेत्रमा काम गर्दै गर्दा हिमाली क्षेत्रमा धेरै यो हिउँ के अरे बचाउनु पर्छ भनेर हिमालको के अरे फोहोरहरू झार्ने अनि यो विषयमा जनचेतना वृद्धि गर्ने कामहरू चाहिँ मैले दशकौँ गरेर आइराखेको छु।
जस्तो शेर्पाहरूले त हिमाल चढ्नुपर्छ भन्छन्, हिमालको माया गर्ने रक्षा गर्ने भनौँ न, एउटा शेर्पाको मनमा जति माया हिमालको छ त्यो अरूलाई त्यति अलिकति टाढा भएर पनि त्यति धेरै नजिकबाट निहाल्न अध्ययन गर्न पाउँदैनन् होइन। यो विषयमा चाहिँ यहाँले प्रकृति बचाऊ भनेर लागिराख्दाखेरि चाहिँ के कुराले यहाँलाई प्रेरित गर्यो? हिमालको फोहोर निकाले पनि भन्नुभयो।
म जब 8 वर्षको थिएँ त्यतिखेरदेखि नै मैले प्रकृतिलाई चिन्न थालेको हो। पछिल्लो अवस्था म जब हिमालको हिउँको छेउमा पुग्न थालेँ, पुग्दाखेरि के देखेँ, मैले प्रत्यक्ष आँखाले के देखेँ भने हिउँहरू म्याक्सिमम पक्लेको देखेँ। एउटा चक्लेटको खोल जुन हिउँमाथि झराएको थियो अनि त्यो झर्दाखेरि एउटा नाङ्लोभन्दा ठुलो त्यसले चाहिँ बिराएको देखेँ क्या। एउटा प्लास्टिकको खोलले चाहिँ यत्रो हिउँ बिलाउँछ भने यतिका वर्ष 1993 एभरेस्टको केसमा तेन्जिङ नोर्गे एडमन्ड हिलारी आरोहण गरेदेखि अहिलेसम्ममा त्यहाँ फोहोर कति छ होला त, त्यो विषयमा म बढी चिन्तित भएँ। त्यो विषयलाई बुझ्दै खोज्दै जाँदाखेरि पछि अनि त्यो हिउँको पानी पक्रेर कहाँ पुग्छ भन्दा समुद्रमा पुग्छ, अनि त्यसरी पानीको एउटा चक्र बन्छ, अनि यसो गर्दै गर्दाखेरि त्यहाँ म्याक्सिमम हिमालहरू पक्लेको देखेँ। अनि भोलि अब हाम्रो त पेसै त्यही हो, पर्यटनमा काम गरेको खानुपर्छ, अब हामीले मात्रै खाएर भएन, हामीले मात्रै गरेर भएन, भोलि आउने पुस्तालाई पनि त त्यो बचाएर राख्नुपर्छ, त्यो हिमाल बचाएर राख्नुपर्छ भनेर अनि त्यतादेखि मैले यो अभियान चाहिँ अनि बढी जोड त्यतातिर दिन थालेको। खास कति वर्षौँ वर्ष दशकौँ काम गर्दाखेरि मैले देखेको, जस्तै सुरुमा मैले पर्यटन सुरु गर्दाखेरि 12 महिना चेतामै हिमाल देख्थेँ, अनि दिन प्रतिदिन म काम गर्दै जान्छु, त्यो हिमालको रूप चेन्ज गर्दै हुँदै गएको देखेँ। देखिसकेपछि यो हामी आफै सबै कन्सियस भएन भने कालान्तरमा गएर समस्यामा पर्नेछ भन्ने खालको त्यो खालको सोच भयो। अनि पछिल्लो बुझ्दै बुझ्दै जाँदाखेरि अब हिमालमा फोहोर मात्रै सोरेर नहुने रहेछ भन्ने हिसाबले अब हिमालको हिउँ बचाउनुको लागि चाहिँ यो पृथ्वीको तापमानलाई न्यूनीकरण गर्नुपर्ने रहेछ। पृथ्वीको तापमान न्यूनीकरण केले गर्दो रहेछ भन्दाखेरि जहाँ मानव घनत्व छ उहाँहरूले चाहिँ आफ्नो ठाउँमा सबैले बोट बिरुवा रोप्यो भने यो बोट बिरुवाले चाहिँ के गर्दो रहेछ भने यो पृथ्वीलाई चिस्याउने काम गर्छ। चिसाइसकेपछि के हुँदो रहेछ भने माथि हिमालको हिउँ पनि बस्दो रहेछ, किनभने चिसो हुनु भनेको नै माथिको हिमालको हिउँ बस्नु हो। कुनै एउटा अदानमा एउटा भाँडा बसायौँ भने त्यो भाँडा त त्यो आगोले त पुरै नै तताउँछ नि, भने जस्तै यो पृथ्वी एउटा भाँडो मानौँ अनि यसलाई चाहिँ चिस तताउँछ भने अब यसलाई चिसिनी बनाउनको लागि चाहिँ रोग बिरुवा नै रोप्नुपर्छ भन्ने हिसाबले पछिल्लो अवस्था चाहिँ मैले रोग बिरुवामा बढी जोड दिन थालेँ। त्यसो गर्दै हिमालको हिउँ बताउँछु मात्रै भनेर त्यहाँको फोहोर मात्रै चोरेर त्यो पनि एउटा समाधान हो, तर अर्को समाधान भनेको चाहिँ सबै मानव समुदायमा यो जनचेतना अभिवृद्धि गर्नु चाहिँ भनेर मैले चाहिँ अहिले सात महादेशको उच्च भूभागबाट जाने भनेर अहिले सगरमाथाको शिरबाट मैले पहिले उद्घाटन गरिसकेँ 2021। त्यसो गरेर हिजो अस्ति भर्खर किलिमन्जारो यो अफ्रिका महादेशको उच्च भूभागमा पनि गएँ। यसो गरेर हामी चाहिँ यो काममा निरन्तर छौँ। यसको न्यूनीकरण गर्ने आधार भनेको त के अरे प्रकृति बचाउनु रहेछ, त्यसले गर्दा प्रकृति बचाउनुपर्छ प्रकृति। अनि त्यही भएर मैले एउटा धेरै वर्ष पहिले दशकौँ पहिलेदेखि नै हिमालको हिउँ म्याक्सिमम् पक्लेको कारणले हिउँ रहे पानी पानी रहे जीवन भन्ने यस्ता के अरे नाराहरू लिएर चाहिँ हामी अहिले यो कार्यक्रमहरू चलाएर हिँडिरहेका छौँ।
तपाईँहरूले जुन यो माया दर्शाइराख्नु भएको छ, कहिले फोहोर बटुलेर कहिले जनचेतना जगाएर, यो अभियानमा चाहिँ सरकारवाला निकायहरूको तपाईँहरूलाई कतिको साथ सहयोग छ त?
अहिलेसम्म त त्यस्तो धेरै सहयोग पाएको छुइनँ। मेरो यो मैले के एउटा सिकेको थिएँ पहिले अभियान त जहिले एक्लै हुन्छ भन्ने एउटा चाहिँ मैले पहिलेदेखि नै मेरो दिमागमा पालेको थिएँ। अनि मैले जस्तै म मेरो ट्रेकिङ कम्पनी छ, मैले अहिलेसम्म मसँगैको साथीहरूले उहाँहरू टाढो अनि ठुल्ठुलो बङ्गला बनाएर बस्नुभयो, तर मैले चाहिँ जति पनि ट्रेकिङ गरेको टुरिज्ममा गरेको मैले लगानी मेरो सबै त्यतै गएको छ। अब हिजो अस्ति वर्ष म किलिमन्जारो गएँ, मैले अफ्रिकामा पनि रोपेँ होइन, नत्र भने त म एउटा नेपाली भएर अफ्रिकामा रोप्नु के जरुरी छ होइन। तर किनभने मैले बुझेँ के हो भने यहाँ रोपेको बिरुवाले जस्तै साउदी अरेबियामा चाहिँ त्यहाँ पुरै के अरे डेजर्ट छ होइन, मरुभूमि छ, त्यहाँको मान्छेलाई पनि त अक्सिजन चाहिन्छ नि त।
उहाँ हुनुहुन्थ्यो हिमाल बचाऊ अभियन्ता पीके शेर्पा। जलवायु परिवर्तनले हिमालय क्षेत्रको जनजीवनमा पारेको असरका बारेमा हामीसँग कुराकानी गर्दै, तपाईँको दैनिकीमा जलवायु परिवर्तनले के कस्तो असर पारिरहेको छ त भनेर खुम्बु क्षेत्रका स्थानीयसँग सोधेका छौँ।
सबैजनालाई हाम्रो सर्वप्रथम नमस्कार। म चाहिँ सोलुखुम्बु जिल्ला खुम्बु पासाङ लामु गाउँपालिका वार्ड नम्बर 3 टोकटोकबाट बोलिरहेको छु। सबैभन्दा विडम्बनाको कुरा यस पर्यटकीय क्षेत्र हिमाली क्षेत्रमा हिउँहरू पर्ने सिजनमा हिउँ नपर्दिने, समयमा नपर्दिएर नसुकेको बेलामा हावापानी हावाहुरी चलिदिने, अनि हिउँहरू पनि सोचेको बेलामा नपर्दिने गर्दाखेरि फरक त अवश्य नै छ, धेरै परिवर्तन छ हजुर।
हजुर नमस्कार, मेरो नाम चाहिँ फु शेर्पा, म यहाँ सोलुखुम्बु। अब पानीको भन्नु पर्दाखेरि चाहिँ अब अलिअलि अब उसले गर्दाखेरि अब समयमा पहिला हो भने यतिखेर अब हिउँ परेर हिमालमा हिउँ हुन्थ्यो, अहिले चाहिँ अब त्यस्तोहरू हिउँ हिमालमा नै हिउँ नभएको जस्तै हुने अनि समयमा पानी नपर्ने त्यस्तो हुनु गइरहेछ। खेतीपातीमा त अब पानी अब कुनै बेला भने बेला पानी पर्दैन वर्षमा नि, अनि अब कुनै बेला अब पानीभरि परेर पनि त्यस्तो हुन्छ, अलिअलि समस्या त भइरहेकै छ।
यिनै विषयवस्तुसँगै कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिनै लाग्यो। तपाईँलाई कार्यक्रम जलवायु र जीवन सुनेर कस्तो लाग्यो त? कार्यक्रमको बारेमा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउनुहोला। अर्को साता यही समयमा कार्यक्रमको साथमा फेरि आउने नै छौ। आजको कार्यक्रमबाट म पार्वती खड्का र खुमा ओली बिदा हुन्छौ। नमस्कार।